آپ SBS اردو کے ساتھ ہیں۔
السلام علیکم سامعین، میں ہوں وقار علی اور آج ہم کووڈ ویکسینز کے بارے میں بات کر رہے ہیں۔ پیر 22 فروری سے آسٹریلیا میں کووڈ ویکسین کے ٹیکے لگائے جا رہے ہیں۔ جہاں بہت سے لوگوں نے اس خبر کا خیر مقدم کیا ہے، وہاں ایسے لوگ بھی ہیں جن کو کچھ خدشات ہیں۔ آج ہم انہی خدشات کے بارے میں ہیلتھ پروفیشنل سے بات کریں گے جو اس رول آؤٹ میں اہم کردار ادا کر رہے ہیں، اور آسٹریلین فتویٰ کونسل کے ترجمان سے جانیں گے کہ کیا یہ ویکسین حلال ہے، کیا فائزر اور ایسٹرازینیکا کے ٹیکے کمزور مدافعتی نظام کے حامل لوگوں کے لیے محفوظ ہیں، ویکسین کا ٹیکہ کب، کیسے اور کہاں سے لگوایا جا سکتا ہے، اور کئی ایسے سوالات جن کے بارے میں آپ نے سوچا ضرور ہوگا مگر کوئی صحیح تصدیق شدہ جواب شاید آپ کو نہ ملا ہو۔ جی پی یوسف ہارون احمد وکٹوریا کے علاقے گپسلینڈ میں کام کرتے ہیں اور آسٹریلین ایسوسی ایشن آف پاکستانی پروفیشنلز کی تنظیم کے چیئر بھی ہیں۔ کووڈ ویکسین کے حوالے سے ڈاکٹر یوسف جی پی ریسپیریٹری کلینک اور جی پی کووڈ ویکسین کلینک کے جی پی لیڈ ہیں۔ ایس پی ایس اردو سے بات کرتے ہوئے ڈاکٹر یوسف کا کہنا تھا کہ اس وقت آسٹریلیا میں دو ویکسینز رول آؤٹ پلان کا حصہ ہیں جن میں فائزر اور ایسٹرازینیکا ہیں۔
جو پہلی ویکسین ہے فائزر ویکسین، یہ سب سے پہلے رول آؤٹ کی جا رہی ہے۔ اس کے لیے آسٹریلیا نے تقریباً 10 ملین ڈوزز جو ہیں وہ حاصل کی ہیں، جن میں سے 1 ملین کی مقدار جو ہے وہ آسٹریلیا میں آ چکی ہے۔ یہ ویکسین ایک خاص درجہ حرارت پہ اسٹور کی جا سکتی ہے جو کہ -70 degrees ہے، جس کی وجہ سے اس کے لیے خاص طور پہ ہب بنائے گئے ہیں جہاں پہ یہ ویکسین رکھی جا سکتی ہے۔ اس ویکسین کے لیے جو ٹارگیٹ پاپولیشن ہے وہ جو سب سے زیادہ ولنریبل جو ہائی رسک لوگ ہیں ان کے لیے ہے، جس میں سب سے پہلے جو ریزیڈینشل ایج کے فیسلٹیز میں جو لوگ رہتے ہیں، یہ سب سے پہلے ان کو یہ ویکسین دی جائے گی۔ جو ہائی رسک ورکرز ہیں، جیسے کوارنٹین ہوٹلز میں کام کرنے والے لوگ یا جو کووڈ کے جو مریض ہیں ان کو ٹرانسپورٹ کرنے والے جو لوگ ہیں، یہ ویکسین ان کو بھی دی جائے گی۔ اور اس کے علاوہ جو ڈاکٹرز ایمرجنسی میں یا کووڈ کے کلینکس میں کام کر رہے ہیں اور نرسز اور باقی ہیلتھ پروفیشنلز، یہ ویکسین ان کو دی جائے گی۔ اس کے بعد جو نیکسٹ سٹیج ہوگی، جسے سٹیج 1B کہتے ہیں، اس کے لیے دوسری ویکسین ایسٹرازینیکا کی ویکسین ہے جو کہ آسٹریلیا میں بنائی جا رہی ہے، اور اس کے لیے 53.8 ملین ڈوزز جو ہیں وہ حاصل کی جائیں گی۔ اور سب سے پہلے اس کا ٹارگیٹ ہوگا 70 years آف ایج سے جو اوپر کے لوگ ہیں ان کو، اور اس کے علاوہ ہائی رسک یا کریٹیکل ورک میں کام کرنے لوگ جو لوگ ہیں، جیسے ڈیفینس، پولیس، فائر یا ایمرجنسی سروسز ہیں، میٹ پروسیسنگ ورکرز ہیں، یہ ویکسین ان کو دی جائے گی۔ اس کے بعد تھرڈ سٹیج جو ہے، جسے 2A کہتے ہیں، اس کے میں تمام لوگ جو 50 سال سے اوپر کے ہیں ان کو یہ ویکسین دی جائے گی، اور 2B میں پھر کوئی بھی جو باقی پاپولیشن رہ گئی ہے 18 سال سے اوپر ان کو یہ ویکسین دی جائے گی۔ اور لاسٹ سٹیج جو کہ سٹیج 3 ہے، وہ ہے ان لوگوں کی جو 18 سال سے کم عمر کے ہیں۔ فی الحال ان کے لیے ویکسین ریکمینڈیڈ نہیں ہے، لیکن اگر مزید انفارمیشن اور ریسرچ کے ذریعے اس ویکسین کا فائدہ 18 سے کم عمر کے لوگوں کے لیے ہوگا تو یہ ویکسین ان کو دی جائے گی۔
ڈاکٹر یوسف کا یہ بھی کہنا تھا کہ فائزر ویکسین صرف ہاسپٹل سسٹم کے ذریعے دی جائے گی، اور باقی سٹیجز میں ایسٹرازینیکا ویکسین آپ کے لوکل جی پی کلینک اور کچھ فارمیسیز پر بھی میسر ہوگی۔ پرائم منسٹر اسکاٹ موریسن نے کہا ہے کہ ویکسین لگوانا لازمی نہیں ہوگا، مگر ڈاکٹر یوسف کا خیال ہے کہ جو لوگ ہائی رسک کووڈ ایریاز میں کام کر رہے ہیں، جیسے کہ فرنٹ لائن ورکرز، ممکن ہے کہ وہ ویکسین لگوائے بغیر کام نہ کر سکیں۔
ایج کیئر فیسلٹیز ہیں یا اور اس قسم کے جو فیسلٹیز ہیں جہاں پہ کووڈ کا زیادہ رسک ہے، وہاں پہ ویکسین کے بغیر کام کرنا مشکل ہوگا۔ لیکن ابھی تک اس کے لیے کوئی ایسے لیگل فریم ورک نہیں ہے، لیکن یہ میرا اندازہ ہے کہ لوگوں کے لیے مشکل ہوا کہ وہ ایسی جگہ پہ جاب کر سکیں یا جاب لے سکیں جہاں پہ کووڈ کا زیادہ خطرہ ہو ویکسین کے بغیر۔
حال ہی میں آسٹریلیا فتویٰ کونسل نے فتویٰ جاری کیا ہے کہ اسلام کے مطابق کووڈ-19 ویکسین جائز ہے، کیونکہ حفاظتی ٹیکے لگانے سے منسوب کوئی مذہبی نقصان نہیں ہے، اور نہ ہی اس ویکسین کو بنانے میں کوئی حرام مصنوعات استعمال کی گئی ہیں۔ آسٹریلین نیشنل امام کونسل کے ترجمان بلال رعوف نے ایس پی ایس اردو کو بتایا کہ کووڈ ویکسین کے حوالے سے سوشل میڈیا پر بہت سے مختلف رائے، تبصرے اور خدشات پیدا ہوئے، जिसकी वजह से ये फतवा जारी किया गया है।
We thought the Australian National Imams Council as a peak trusted body within the Australian Muslim community ought to provide clarification about the issue and give some guidance. That was really the motivation to provide the clarity, particularly given the importance of the topic, the importance of the issue of vaccination, the composition of the vaccine, and its effects. And so we thought by doing so, it will hopefully quell a lot of the commentary and disputation and uncertainty and give more clarity to the people so that going forward, they could make informed decisions.
And could you elaborate a bit further and tell me if the fatwa is only valid for the two vaccines which have been approved to use in Australia, which is the Pfizer and the AstraZeneca, or would it apply to other future potential vaccines as well?
Look, in relation to the fatwa, the Islamic ruling, it has been issued following quite extensive consultation with Muslim doctors and medical experts who specialize in vaccines and viruses. And the focus of that has been on the Pfizer and the AstraZeneca as other vaccines become available to the community and are deemed or approved by the TGA, then these will also be looked at as well.
Mr. Bilal ka ye bhi kehna tha ki council ki tafseeli tehqiqat ke mutabik vaccine halal hai aur ise istemal karna mehfooz hai.
In coming to the conclusion that the vaccines are permissible, do not contain any prohibited substances and are deemed fit to use.
Australian hukumat ne 1.3 million dollar kharch karne ka plan jari kiya hai ताकि वैक्सीन रोल आउट से मुतालिक मालूमात कल्चरली और लिंग्विस्टिकली डाइवर्स कम्युनिटीज़ तक पहुंच सके। जीपी अमरुआ हुसैन और मुस्लिम हेल्थ प्रोफेशनल ऑस्ट्रेलिया की तंजीम की चेयर मेंबर ने एसबीएस उर्दू को बताया कि उनकी तंजीम पिछले साल से ही कम्युनिटी को ये मालूमात पहुंचा रही है और पब्लिक हेल्थ मेजर्स की कामयाबी के लिए सबको मिलजुल कर काम करने की जरूरत है।
और 2020 में हम ज्यादातर नेचुरली कोविड 19 के प्रिवेंशन और हेल्थ मेजर्स और एजुकेशन पे फोकस्ड थे, तो इसमें हम लोग कम्युनिटी वेबिनार्स रखे थे, हेल्थ डिपार्टमेंट से मुसलसिल राबता कायम किए थे और ऑस्ट्रेलिया के लीडिंग इस्लामिक इंस्टीट्यूशंस के साथ कोलेबोरेशन में डॉक्यूमेंट्स लिखे गए जो कि वैक्सीन एजुकेशन के बारे में जनाजा गाइडलाइंस और भी कई गाइडलाइंस लिखे गए ऑस्ट्रेलियन नेशनल इमाम्स काउंसिल के साथ, इस्लामिक काउंसिल ऑफ विक्टोरिया के साथ और ऑस्ट्रेलियन फतवा काउंसिल। पब्लिक हेल्थ मेजर्स की कामयाबी के लिए हर शख्स की कोऑपरेशन और अंडरस्टैंडिंग की ज़रूरत रहती है और आवाम अगर रिप्यूटेबल और रिलायबल सोर्सेज से इंफॉर्मेशन लेके वो खुद अपने हेल्थ में इन्वेस्ट हुए तो ये सबके लिए फ़ायदेमंद है। तो इंशाल्लाह और आगे भी हम लोग कम्युनिटी वेबिनार्स और कम्युनिटी इंगेजमेंट प्रोग्राम्स और वर्कशॉप्स कायम रखेंगे ये वैक्सीन रोल आउट के दरमियान इंशाल्लाह।
क्या वो लोग वैक्सीन लगवा सकते हैं जिनका मदाफाती निज़ाम कमज़ोर है? डॉक्टर यूसुफ के मुताबिक इस सवाल का जवाब सिर्फ इनफरादी तौर पर दिया जा सकता है।
ये एक इनफरादी फैसला होगा जिसके लिए मैं ये मशवरा दूंगा कि ऐसे लोग जो समझते हैं कि उनका दिफाई निज़ाम किसी वजह से कमज़ोर है और इसमें वो लोग भी शामिल हैं कि जो बहुत ओल्ड एज के लोग हों या बहुत कमज़ोर हों, तो उनके लिए मशवरा ये होगा कि वो अपने जीपी से रابطہ करें और उनसे डिस्कस करें ताकि उसके फायदे और नुकसान की बेस पे ये डिस्कस करके डिसीजन किया जाए कि वैक्सीन देनी चाहिए कि नहीं। वैक्सीन से एज सच कोई एक्सक्लूजन नहीं है, लेकिन केस बाय केस बेसिस पे ये डिसाइड करना होगा कि वैक्सीन उनके लिए मुनासिब होगी कि नहीं।
कई लोग ये भी जानना चाहते हैं कि क्या इस साल फ्लू वैक्सीन कोविड वैक्सीन के साथ लगवाना महफूज होगा। डॉक्टर यूसुफ के मुताबिक अब तक की रिसर्च पर मुश्तमिल दोनों वैक्सीन लगवाना महफूज है।
फ्लू वैक्सीन के सिलसिले में जो ऑस्ट्रेलिया की इम्यूनाइजेशन की जो अथॉरिटी है उसने क्लियर डायरेक्शन भेजी है और उन्होंने ये कहा है कि फ्लू वैक्सीन लगवाई जा सकती है और लगवाई जाएगी, लेकिन इसमें ये जानना ज़रूरी है कि कोविड वैक्सीन का जो इंजेक्शन और फ्लू इंजेक्शन में कम अज़ कम 2 से 3 हफ्ते का उसमें पीरियड होना चाहिए। उसका बुनियादी वजह यह है कि इसमें अभी तक enough information नहीं है, इतनी research नहीं है कि हमें ये मालूम हो सके कि अगर एक या दो हफ्ते से कम अरसे के दौरान अगर फ्लू वैक्सीन या कोविड वैक्सीन दी जाएगी तो उसका हमारे दिफाई निज़ाम पे क्या असर होगा। इसमें भी उन्होंने ये लिखा है कि इसमें नुकसान का ख़तरा शायद ना हो, लेकिन वैक्सीन की जो इफ़ेक्टिवनेस है वो शायद इतनी स्ट्रॉन्ग ना हो।
डॉक्टर अमरोहा का कहना है कि ये बात बहुत अहम है कि कम्युनिटी मिलजुल कर काम करे ताकि हम इस वबा से महफूज रह सकें।
कोविड 19 के हेल्थ इम्पैक्ट्स मुख्तलिफ किस्म के होते हैं। ऑब्वियसली डायरेक्ट कोविड 19 इन्फेक्शन और उसके कॉन्सिक्वेंसेस, ऑल्सो लॉन्ग कोविड जो बोलते हैं इन्फेक्शन के बाद के का जो असर होता है, मगर उसके अलावा जॉब लॉस, मेंटल हेल्थ पे असर, और ये सोशली डिस्टेंट रहने के वजह से मेंटल हेल्थ पे जो असर होता है, और ये वर्ल्ड वाइड ट्रैवल जो रुकी हुई है, फैमिलीज एक दूसरे से मिल नहीं सक रहे, ये काफ़ी कम्युनिटी पे इसका असर है। तो मेरी मेन मैसेज होगी कम्युनिटी को कि एक दूसरे का ख्याल रखे, एक दूसरे को सपोर्ट करिए।
डॉक्टर यूसुफ ने इस बात पर जोर दिया है कि कोविड से मुतालिक मालूमात सिर्फ काबले एतमाद ज़राए से हासिल करें।
अगर कोविड के सिलसिले में अगर आप कोई भी मालूमात हासिल करना चाहते हैं तो उसके लिए जो ऑथेंटिक वेबसाइट्स, अथॉरिटीज, सोशल मीडिया या आपके जीपीज हैं उनसे राबता करें।
कोविड से मुतालिक काबले एतमाद मालूमात के लिए health.gov.au की वेबसाइट पर जाएं। इस वेबसाइट पर मालूमात उर्दू में भी मौजूद हैं। ऑस्ट्रेलिया में कोविड की खबरों से हर वक्त आगाह रहने के लिए SBS उर्दू की वेबसाइट को बुकमार्क कर लें www.sbs.com.au/urdu, जहां पे आपको आर्टिकल्स, पॉडकास्ट्स और रोज़मर्रा की ताज़ा तरीन खबरें मिलेंगी।
इस तरह की और कहानियां सुनना चाहते हैं? एप्पल पॉडकास्ट, गूगल पॉडकास्ट या स्पॉटिफाई या जहां से भी आप पॉडकास्ट सुन सकें।